सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाईबस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई।
प्यारा भाइ बहिनीहरू नमस्कार, सन्चै हुनुहुन्छ? रेडियो बाल सिकाई कार्यक्रमको 85 अंकमा तपाईँहरूलाई स्वागत छ।
यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो। यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातोबंगला फाउन्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
भाइ बहिनीहरू, आज हामीले गणितको रमाइलो क्रियाकलाप गर्छौ। यस खेलको लागि हामीलाई कापी र कलम चाहिन्छ, साथै लिएर बस्नुहोस् है।
भाइ बहिनीहरू, आजको हाम्रो पहिलो तथ्य प्रदेश नम्बर 2 को बारेमा। प्रदेश नम्बर 2 हाम्रो देश नेपालको दक्षिण पूर्वीय भागमा पर्छ। यो प्रदेश सबैभन्दा सानो तर सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो। यसको क्षेत्रफल 9,661 वर्ग किलोमिटर रहेको छ भने राजधानी जनकपुर हो। यो प्रदेश 8 जिल्लाहरू मिलेर बनेको छ। ती हुन् पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, धनुषा, सप्तरी र महोत्तरी।
कृषि, कल कारखाना र पर्यटकीय क्षेत्रका लागि यो प्रदेश प्रसिद्ध मानिन्छ। यस प्रदेशमा कुनै पनि हाइड्रो पावरका प्रोजेक्टहरू छैनन् भने यहाँका मुख्य बजारहरूमा वीरगंज, जनकपुर, राजविराज, लहान, मिर्चैया, जलेश्वर, बर्दिवास, मलङ्गवा, कैलाली, चन्द्रनिगाहपुर र सिमरा हुन्। यहाँ उत्पादन हुने मुख्य कृषि क्षेत्रमा आँप, उखु, धान र गहुँ हुन्। यस्तै यहाँका उद्योगहरूमा सिमेन्ट उद्योग नै मुख्य हो भने अरू विभिन्न उद्योगहरू पनि रहेका छन्।
यहाँको प्रसिद्ध राजमार्गहरूमा महेन्द्र राजमार्ग र त्रिभुवन राजमार्ग हुन्। यो प्रदेशमा 3 एयरपोर्ट रहेका छन्। ती हुन् राजविराज एयरपोर्ट, जनकपुर एयरपोर्ट र सिमरा एयरपोर्ट। नेपालको एउटै मात्र रेलवेको सुविधा भएको प्रदेश पनि यही नै हो। यहाँका प्रसिद्ध ठाउँहरूमा पर्सा राष्ट्रिय निकुञ्ज, रौतहटको नुन्थर, हरिहर क्षेत्र, सागरनाथ जंगल, सर्लाहीको नाधी ताल, सप्तरीको छिन्नमस्ता बागमती र बन्दीपुरको बाबा ताल हुन्। यहाँका मुख्य नदीहरूमा बागमती नदी, कमला नदी, लखनदेही नदी र विष्णुमती नदी हुन्।
यस प्रदेशका प्रसिद्ध धर्मस्थलहरूमा सप्तरीको कंकाली मन्दिर, जनकपुरको जानकी मन्दिर र विवाह मण्डप, महोत्तरी जलेश्वरनाथ, सप्तरीको लक्ष्मीनारायण मन्दिर, बाराको चुरियामाई र महागढी, पर्साको बेटा मन्दिर र पारसनाथ मन्दिर हुन्। यहाँ वर्षेनी थुप्रै धर्मावलम्बीहरूको भीड़ लाग्ने गर्दछ।
आजको अर्को तथ्य कोशी टप्पो वन्यजन्तु आरक्षको बारेमा। कोशी टप्पो वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो विक्रम सम्वत 2032 सालमा स्थापना भएको हो। यो कोशी टप्पो वन्यजन्तु आरक्ष 175 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरी 3 जिल्लामा फैलिएको छ।
सन् 1987 रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न प्रजातिका चराहरू, दुर्लभ अर्ना र केही दुर्लभ डल्फिन समेत पाइन्छ। यहाँ हरेक वर्ष विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव पनि मनाइन्छ। यो आरक्ष 2032 सालमा लोपोन्मुख अवस्थामा रहेका अर्ना अथवा जंगली भैँसीहरूको संरक्षित वासस्थानको रूपमा स्थापना भएको हो। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस क्षेत्रमा साइबेरियादेखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्। त्यति मात्रै नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।
कोशी टप्पु वन्यजन्तु आरक्षण मुख्यत घाँसे मैदानले भरिएको छ। साथै यहाँ खयर, साल तथा सिसौ लगायतका अन्य वनस्पतिहरू पाइन्छन्। मुख्यत लोपोन्मुख अवस्थामा रहेका अर्ना अर्थात जंगली भैँसीहरू पाइने यो आरक्षमा अन्य 20 प्रकारका साना ठूला जनावरहरू जस्तै हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन्।
विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीहरू पाइने यस आरक्षमा हाँस प्रजातिका 20, जलचरा प्रजातिका 114 लगायतका पंक्षीहरू पाइन्छन्। यसमध्ये लोसार ठूलो धनेश, स्वाम्प पार्ट्रिज, फिसिङ इगल, टफटेल सोबलरडक ब्रेस्टेट, ब्रान्डेड रेल किङफिसर आदि संसारमा नै दुर्लभ चराहरू अन्तर्गत पर्दछन्। साथै जाडो मौसममा रूसको साइबेरिया, मंगोलिया, चीन, तिब्बत, काजकस्तान, अफगानिस्तान, स्पेन, इरानबाट पनि चराहरू बसाई सरेर आउने गरेको पाइन्छ। यस आरक्षमा अवस्थित कोशी नदीमा धेरै प्रजातिका माछाहरू लगायत दुर्लभ घडियाल गोही तथा ग्याङ्गेटिक डल्फिन पनि पाइन्छन्।
भाइ बहिनीहरू, आज हामी कनकमणि दीक्षितद्वारा लिखित नाटक जसै गरी सगरमाथाको पहिलो भाग सुनाउँदैछौ। यस किताबमा दिवाकर छेत्रीले चित्राङ्कन गर्नुभएको हो र यस किताबलाई रातोबंगला किताबले प्रकाशनमा ल्याएको हो। लेखकले मानिसहरूको सगरमाथा चढ़ी कीर्तिमान राख्ने चाहनालाई अति नै रमाइलो तरिकाले प्रस्तुत गर्नुभएको छ। सुनौ नाटक जसै गरी सगरमाथाको पहिलो भाग।
आज हामी जसै गरी सगरमाथा शीर्षकको नाटक वाचन गर्दैछौ। यस नाटकका लेखक श्री कनकमणि दीक्षित तथा चित्रकार श्री दिवाकर छेत्री हुनुहुन्छ। यसको प्रकाशक रातबंगला किताब हो। नाटक वाचन गर्न आज यहाँ उपस्थित हामी सबैजना रातबंगला किताब प्रकाशनका लेखकहरू हौ। जसै गरी सगरमाथा। सगरमाथा चोमलोङमा एभरेस्ट चुचुरो 8,849 मिटर। दृश्य एक, चौथो शिविर, साउथ गोलतिरको दृश्य। बतास चलिरहेको उच्च भन्ज्याङ, एउटा पाल हावामा फरफराइरहेको छ। अक्सिजनका बोतलहरू यत्र तत्र छरिएका छन्।
आहा, कति राम्रो बिहानी! झोमुलोङमा टुप्पामा पुग्नका लागि चाहिने दिन यस्तै त हो। ए अल्छी आङपुर्बा, उठ त बाहिर आऊ।
आङदासी, भोलि गयो भन्न, मलाई त लेक लागे जस्तो भयो।
कहाँ लाग्छ तिमीलाई लेक? बहाना चल्दैन आङपुर्बा, बाहिर आऊ।
यहाँको हावा अलिक बाक्लो बनाइदिएको भए पनि हुने नि, अलिकति अक्सिजन बढी हालेको भए हुन्थ्यो नि।
बेस क्याम्पमा फर्केपछि चाहिएको जति अक्सिजन मिलिहाल्छ नि। अब पहिले त चोमोलोङमाको चुचुरामा पुग्नु पर्यो। आङपुर्बा, भर्याङ कहाँ छ?
ला, भर्याङ त लुकलाकै गोदाममा बिर्सेछौ त।
अनि डोरी नि? डोरी खोइ, डोरी बिना हामी कसरी टुप्पामा पुग्ने?
सबै रोप त चौरीहरूले लोबुजेको फर्कमा चपाइहाले नि, तिमी आफैले देखा होइन?
अनि अक्सिजनका बोतलहरू कता छन्? अक्सिजन बिना कसरी चढ्ने फुर्बा?
अरे तिमीले बिर्स्यौ आङतासी, नाम्चेमा तिम्रो बर्थडे पार्टीमा बेलुन पुगेर अक्सिजन जति सबै सक्या होइन?
स्टेजको बायाँ तर्फबाट जापानी जस्ती देखिने एकजना महिला र उनलाई पछिल्लोतिरबाट धकेल्दै आइरहेको एउटा आरोहीलाई देखेर टासीले छक्क परेर हेर्छ।
ए पदम बहादुर, तिमी के को भारी धकेल्दैछौ?
रो, त्यही हो साउथ कोल, अब आराम गर्नु।
मात्तक, म त स्याउन आउनको नै भयो। このポーターさんちっとも力使わないのよ。早くしなさい。みんな言っちゃったじゃないの。
パダムバハドゥル、ジャパニー話まからんでがりき、マヒナラチャリラ、フルバーラタシバイティランサ。
イライ、サガマサコトパマポグネパトムジャパニーハズラマバンノバレ。サラサリコ、ヨウタマツビセリカムガレボ、トコパニコスト、ウルティミアルコタバトヤ、ウォリポリトヨウテクイレデヒドイナ。
ハミアップンタブガナライコニサガマサ。エスパリコネイ、ゴラサコカマイカホイノ。
パティーナイ、ネパリアルマウンティニアルバイコメルスニコチャイナ。ハミトサンデビデシーライクライムガナマザガネボ
ウ。ウォー、トラハミトイハイアロイバイラチョムロマツァニブン。ソイバイラインアフリサンドスティカライツァリス。
オニツァニサマンアルサイクウィ
ーデータサマンチャイナ。デセイレハミエクスペディションスタイルナバイ、マウンティンアルパインスタイルマツァノポニバイオ。न कुने दाता छ, न खर्ची छ, न बीबा छ। वास्तव में हमी संग डोरी, भार्यांग, क्रैम्पन, अक्सिजन, चर्पी टेंट, खाना को टेंट, सायक चोरी के छाईना। अनि कुने गोरा साहब पनी छाईनन।
ठीक सा धेरे रामरो। ओ हेरा, कोई आए पुगियो।
तीने जना बाएं तिरनियासन, एक जना मानचे पर्वतारोही चश्मा जनै र धोती लगाएर लट्ठी टेक्दै लामो लामो सास फेर्दै कुप्रो परेर आइपुग्छन्।
ए बाजे पो आउनु भएको? उहाँ हुनुहुन्छ द्रोण प्रसाद गुरु। अनि तपाईँ कताबाट? रामेछापबाट ओखलडुङ्गा हिँडेको मान्छे बाटो बिराएर यता आइपुग्नु भयो कि क्या?
सुन न फुर्बा बाबु, यहाँ जापानी हजुर आमादेखि पन्जाबी सरदारजी सम्मले सगरमाथा छुचुरो चुम्न लागिसके। मैले पनि विचार गरे, अलिकति कोसिस गरे भने त म पनि पहिलो पहाडे बाहुन भएर नाम कमाउने थिएँ कि।
तर द्रोण प्रसाद गुरु, तपाईँ भन्दा पहिले नै अरू पहाडे बाहुनहरू टुप्पामा पुगिसकेका छन् नि।
ए लौजा, त्यसो हो भने म चुचुरामा होम लगाउने पहिलो पण्डित बाजे बन्दिउला नि।
बाजे माथि त एकदमै हुरी बतास चल्छ नि, होम कसरी लगाउनुहुन्छ? जे होस्, तपाईँलाई चोमोलोगमामा स्वागत छ। अब को आयो फेरि?
खाकीको हाफ प्यान्ट, सोला टोपी, बुट, लामो मोजा लगाई, हातमा छडी लिएर एकजना अङ्ग्रेज कर्नेल शानसँग कवाच गर्दै आइपुग्छन्।
रोक!
उनका सहयोगीहरू बिस्तारै रोकिन्छन्। कर्नेल आफ्नो छडीको मदतले यताउता गमकन्दै हेर्छन्। अङ्ग्रेजी लवजमा फतफताउँदै दूरबिन झिक्छन् र चुचुराको अवलोकन गर्छन्।
मेरो प्यारो प्यारो माउन्ट एभरेस्ट, पर्खी बस है, कर्नल साहेब आउँदैछ तिमीलाई भेट्न।
तपाईँ के का लागि चढ्दै हुनुहुन्छ कर साहब?
म ब्रिटिस राजशैलीमा एभरेस्ट चुचुरो पुग्ने कोसिसमा छु। हेर्नुहोस् मेरो सोला टोपी, खाकीको कट्टु, यो झुङ्गा। मलाई पर्ख प्रिय एभरेस्ट, कर्नल साहबलाई पर्ख। तिम्रो 8,848 मिटर उचाइ पार गर्नु छ मलाई।
तपाईँ अझै ब्रिटिस राजमा बाँचिरहनु भएको छ कर साहब। हाम्रो प्यारो चोमोलुङमाको उचाइ अन्य हिमालको चाहिँ बढेको कुरा त तपाईँलाई थाहा हुनुपर्छ नि। हिमालको उचाइ हरेक वर्ष केही सेन्टिमिटर बढ्दै जान्छ।
के रे?
हो त नि, बढेको त छ नि। अहिले फेरि नाप्दा चोमोलुङमाको उचाइ 8,849 मिटर भएको छ।
वाह, बधाई छ।
अनि यो लस्कर्नी?
ए यी त मेरा सहयोगीहरू हुन्। एउटाले मर्निङ टी ल्याउँछ र तौलिया समात्छ, अर्कोले डोरी बोक्छ र अर्काले क्राम्पन बाँधिदिन्छ।
तर ब्रिटिस राज त उहिले नै सकियो नि गर्छ, बिर्सिनु भयो? तपाईँ को नि र यो के?
म हरिकाजी, काठमाडौँ ओमा निवासी, सगरमाथाको टुप्पोबाट चङ्गा उडाउन हिँडेको। त्यहाँ हावा चल्छ रे, यो मेरो लट्टाई।
यो त साह्रै अन्याय भयो। हामी चाहिँ आफ्नो र देशको नामका लागि हिमाल चढ्ने, अनि हेर त फुर्बा, यी फन्टुसहरूलाई आरोहणको पवित्र कार्यलाई कसरी उल्ली बिल्ली पार्न सकेका। खै, पर्वतारोहणमा चाहिने साहस र रोमान्स। ए हिराकाजी, टुप्पोमा पुगेपछि मलाई पनि तिम्रो चङ्गा उडाउन देऊ है।
एकजना मानिस उल्टो गरी हिँड्दै आइपुग्छन्।
अनि यो के नि?
उनी हुन् राइन होल्स, अस्ट्रियाका नामुद आरोही, जसै गरी सगरमाथा चढ्नेमा नि बसेको छ सबैलाई हिजो आज। पछाडि फर्केर सगरमाथा चढ्ने अभियानमा छन् हाम्रो राइन होल्स। अझ खालि कुट्टै नै आउँछु भन्दै थिए, हामीले बेस क्याम्पमा यस्तो हुस्सो कुरा नगर्नु भन्यो र उनले बुट सम्म लगाए।
Du grüß mich jeden Morgen, seh ich dich, freu ich mich und vergess mein Sohn.
Aang Tasi und Aang Phurwale, Sagarmatha Chadna Liaayka Bharyang, Dori und Oxygen ka Botalharu, ki bhayo? Padam Bahadur, कसलाई लिएर सगरमाथा चढ्न आएका रहेछन्?
द्रोण प्रसाद गुरु किन र के का लागि सगरमाथा चढ्न आएका रहेछन्? कर्णेल साहेबले चुचुरोको अवलोकन गर्दै के भने, उनी के का लागि सगरमाथा चढ्न आएका रहेछन्?
हिराकाजी कहाँका बासिन्दा हुन् र उनी किन सगरमाथा चढ्न आएका रहेछन्? राइनहोल्ड कसरी सगरमाथा चढी कीर्तिमान राख्न चाहन्थे? भाइ बहिनीहरू, कार्यक्रमको यस खण्डमा हामी राष्ट्रकवि माधव प्रसाद घिमिरेद्वारा शार्दूल विक्रीडित छन्दमा लिखित कविता गौरी वाचन गर्छौं। यो कविता गौरी शीर्षकको शोक काव्यबाट निकालिएको हो। कविले देशप्रेमको भावना भएका विभिन्न गीत, कविता, खण्डकाव्य, महाकाव्य आदिको रचना गर्नुभएको छ। यो कविता राष्ट्रकविले आफ्नी पत्नी गौरीको निधनको वियोगमा रचना गर्नुभएको हो। पत्नीको मृत्यु हुँदा उहाँका छोरीहरू 4 वर्षका मात्र थिए। गाईलाई बाछो छुटाएर लगे झैं कविका छोरीहरूकी आमालाई पनि दैवले चुडेर लगेको छ। गुडका बचेराहरू नहुर्किकन पोथी पासामा परि मरेको झैं भएको छ। बालककी आमालाई यसरी नमार भनेर कविले कवितामा अति नै विलाप गर्नुभएको छ।
पत्नीको अन्तिम अवस्था हुँदा कविले केमा धोको अडेको छ भनी सोध्न सक्नु भएन, प्राण जान कत्तिको बाधा परेको छ भनी रुन पनि सक्नु भएन। उहाँ केवल पत्नीलाई टुलु टुलु हेरेर मात्रै बसिरहनुभयो। यसै बेला कविकी पत्नी गौरीले जीवनको अन्तिम सास फेर्नुभयो भन्ने अति नै मार्मिक भाव कवितामा व्यक्त भएको छ।
कविले तिमी पृथ्वीभरि छौ, तिम्रो माया छातीभरि छ, तिम्रा छोरीहरू छन् र तिमी आत्माभरि भएकाले म तिम्रो अनुहारलाई कहिल्यै बिर्सन सक्दिन भनेर चित्त बुझाउनु भएको छ। यो कविता सुन्दा र वाचन गर्दा आँखा रसाउँछन्। पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस् है।
गौरी राष्ट्रकवि माधव घिमिरे। गाईलाई लग्यो नि आज कसले बाछो छुटाई कना पोथी पास परी मरीनी गुण का बच्चा न हुर्की कना के हेर छो यति को बिजोग धरती माता तिमी भाट हे आमा बालक की न मार भगवान संसार भरने भये हिर्छे शांति एता उती घर भरी आमा कते देखती ना हिर्छे शांति एता उती घर भरी आमा कतै देख्दिन हेर्छे फेरि मलाई खाली मुखमा केही पनि बोल्दिन आमा खोइ भने बेगले हृदयमा टाँसेर रुकेमा अज्ञानी बयचार की छटुरी पार्यो विधाता किन मैले सोधिन अन्त्यकाल कुनमा धोको अडेको थियो मैले रोइन प्राण जान कतिको बाधा परेको थियो हेरे टुलटुलो खाली दिन मुखमा हेरिरहेकी थियो हेरी आखिर घाट बाट रसिला आँखामा चिम्लियो छन् तिम्रा अनुहारका कति सखी पृथ्वी भरि छौ तिमी छन् तिम्रा गहना लुगाहरू अझै कोठा भरि छौ तिमी छन् माया ममता र मोह महिमा छाती भरि छौ तिमी छन् छोरीहरू बिर्सुलाने कसरी आत्मा भरि छौ तिमी छन् छोरीहरू बिर्सुलाने कसरी आत्मा भरि छौ तिमी
ल अब तपाईहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् यसपटक चाहिँ यो कविता कक्षा नौका विद्यार्थी केन्जी शेर्पाले वाचन गर्दै हुनुहुन्छ
गाईलाई लग्यो नि आज कसले बाछो छुटाइकन पोथी पास परि मरिने गुडगार बच्चा नहुर्किकन के हेर्छौ यतिको बिजोक धरती माता तिमी फाटहे आमा बालक किन मार भगवान संसार भर्ने भए हेर्छे शान्ति यताउति घरभरि आमा कतै देख्दिन हेर्छे फेरि मलाई खाली मुखमा केही पनि बोल्दिन आमा खै पनि बेगले हृदयमा टासेर रो अज्ञानी बयचार कि छ टुहुरी पार्यौ विधाता किन मैले सोधिन अन्त्यकाल कुनमा धोको अझेको थियो मैले रोइन प्राण जान कतिको बाधा परेको थियो हेरे टुलटुलो खाली दिन मुखमा हेरिरहेकी थियो हेरी आखिर घाट बाट रसिला आँखामा चिम्लियो छन् तिम्रा अनुहारका कति सखी पृथ्वीभरि छौ तिमी छन् तिम्रा गहना लुगाहरू अझै कोठाभरि छौ तिमी छन् माया ममता र मोह महिमा छाती भरि छौ तिमी छन् छोरीहरू बिर्सुलानी कसरी आत्मा भरि छौ तिमी छन् छोरीहरू बिर्सुलानी कसरी आत्मा भरि छौ तिमी
तपाईहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ
भाइ बहिनीहरू, अब भने हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।